أمة إنا نرغب إليك في دولة كريمة تعز بها الإسلام وأحلى وتزل بها النفاق وأحلى وتجعلنا فيها من الدعاة إلى طاعتك والقادة إلى سبيلك وترزقنا بها كرامة الدنيا والآخرة رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي وجلني خالصا لوجهك الكريم يا الله صلوات الله أما بعد فقد قال الله سبحانه وتعالى في القرآن الحكيم بسم الله الرحمن الرحيم قل اللهم مالك الملك تؤتي الملك من تشاء وتنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير صلوات على محمد برادران عزیز و خواہران محترم سلسلہ مجالس کی آج یہ چوتھی نشست ہے شاہنامہ کلام میں مسلسل آپ سورہ آل عمران کی اس آیت کو سماعت فرما رہے ہیں جس میں پروردگار عالم دستور مناجات دیتے ہوئے یہ ارشاد فرماتا ہے کہ قل اللہم اے حبیب کہہ دیجئے کہ اے میرے خدا اے میرے پروردگار مالک الملک ملک کا مالک تو ہے تو تل ملک من تشاء تو جس کو چاہے ملک عطا کرے وتنزع الملک ممن تشاء اور جس سے چاہے ملک چھین لے جس سے چاہے ملک کو دور کر دے جس کو چاہے ملک سے محروم کر دے وتعز من تشاء تو جسے چاہے عزت دے وتذل من تشاء اور تو جسے چاہے ذلیل کر دے بیدک الخیر کل کا کل خیر تیرے دست قدرت میں ہے میں نے مسلسل آپ کی خدمت میں یہ گزارش کی کہ یہ قرآن مجید کی مظلوم آیت ہے کہ جسے مس یوز کیا گیا مس انٹرپریٹ کیا گیا یہاں تک کہ باطل حکمرانوں نے اپنی حکمرانی کو لیجیٹیمیسی پرووائڈ کرنے کے لیے اور ان کی مشروعیت کو لوگوں کے سامنے اثبات کرنے کے لیے ان کی قانونی حیثیت کو لوگوں کے سامنے پیش کرنے کے لیے اس آیت کو اور اس جیسی اور آیتوں کو پریزنٹ کیا جس طرح سے جبر و اختیار کے مسائل میں بہت ساری آیتیں ہیں کہ جن کو مس یوز کیا گیا اسی طریقے سے یہ بھی ایک آیت ہے کہ جس کو مس یوز کیا گیا ایک طرف پروردگار عالم کی مشیت ہے کہ جس کے ماتحت وہ اپنی ربوبیت کا اعلان کرتا ہے پروردگار عالم کی مشیت ہے جس کے ماتحت وہ اپنے رسولوں کی رسالت کا اعلان کرتا ہے خداوند متعال کی مشیت ہے جس کے مطابق وہ اپنے اولیاء کی ولایت کا اعلان کرتا ہے اور پروردگار عالم کی مشیت ہے جس کے مطابق وہ جسے چاہتا ہے اس کے ملک کا اعلان کرتا ہے مگر کیا اس کا لازمی نتیجہ یہ ہے کہ جن کو خدا دنیا میں اس منصب پر دیکھنا چاہتا ہے تو دنیا والے بھی اس کو اسی طریقے سے قبول کر لیں گے کیا لوگوں کے قبول کرنے پر ان کی مشروعیت کا دار و مدار ہے قطعاً ایسا نہیں ہے لوگ جب انکار کرتے ہیں تو اولیاء کی ولایت کا بھی انکار کرتے ہیں تو صاحبان ملک من جانب اللہ مقرر ہوتے ہیں ان کے ملک کا بھی انکار کر دیتے ہیں حل یہ ہے کہ وہ تو رسولوں کی رسالت کا بھی انکار کر دیتے ہیں اور پھر اس کے آگے ہم دیکھتے ہیں کہ وہ تو خدا کی خدائی کا بھی انکار کر دیتے ہیں تو کیا خدا کی خدائی کا انکار کرنے کی وجہ سے پروردگار عالم کی توحید پر کوئی فرق پڑتا ہے کوئی اس میں کمی واقع ہوتی ہے کل یہاں پر بات ہماری رکی تھی میں نے گزارش کی تھی کہ اگر ساری دنیا اور ساری کائنات مل کر پروردگار عالم کو ایک مان لیں تو خدا کی توحید میں کوئی اضافہ نہیں ہوتا اگر سب مل کر اس کا انکار کر دیں تو خدا کی توحید میں کوئی کمی واقع نہیں ہوتی یہ جتنے سجدے ہیں وہ ریفرنڈم کے ووٹ نہیں ہیں کہ اگر لوگ خدا کو سجدے کریں گے تو خدا ایک قرار پائے گا اگر خدا کو وہ ایک نہ بھی مانے تو خدا ایک تھا ایک ہے ایک رہے گا اسی طریقے سے رسول کی رسالت کا معاملہ ہے فیکچوئل پوزیشن اس وقت کیا ہے جو توحید کا کانسیپٹ اسلام دیتا ہے آج گلوب پر اگر 7 ارب افراد موجود ہیں تو ان میں سے کتنے ہیں کہ جو اس کانسیپٹ آف توحید کو اس کانسیپٹ آف ونس آف آل مائٹی اللہ کو ایکسیپٹ کرتے ہیں اگر آپ ووٹ کے ڈبے میں یعنی بیلٹ باکس کے ذریعے سے فیصلہ کرنا چاہیں تو آپ یقین جانیے کہ آج پروردگار عالم اس انداز سے ایک بھی ثابت نہیں ہو سکے گا کہ جس طریقے سے خدا اپنے آپ کو منوانا چاہتا ہے اور بدلانا چاہتا ہے آج اگر گلوب پہ 7 ارب افراد موجود ہیں تو مسلمانوں کی تعداد کتنی ہے 1 ارب 1.5 ارب तो बाकी अफराद जितने भी हैं वो रसूल को रसूल तो नहीं मानते, तो क्या उनका इनकार करना पैगंबर अकरम की रिसालत को कोई नुकसान पहुंचाता है? तो यहीं से हमारे सामने वो कायदा आ जाता है कि लोगों का मानना ना मानना ना खुदा को कोई नुकसान पहुंचाता है ना उन अफराद को कोई नुकसान पहुंचाता है कि जो परवरदिगार की तरफ से किसी मनसब पर फाइज हैं। जब खुदा ये समझाना चाहता है, खुदा ये ऐलान करवाना चाहता है कि तुतिल मुल्क मन तशा, कह दीजिए कि तू जिसे चाहे मुल्क अता करे, वतंज़ुल मुल्क मिम्मन तशा, कि ये मशीयत परवरदिगार है। लोगों की शराफत ये होनी चाहिए, लोगों की सआदत इसमें है कि वो परवरदिगार आलम के उस फैसले को कबूल करें। यही दुनिया में इम्तिहान का पूरा फलसफा है और इसी के लिए परवरदिगार आलम ने मोहलत दी है कि इंसान उस मोहलत के पीरियड में इस चीज़ को असेस कर ले कि जो परवरदिगार की मशीयत है उसके सामने सर तस्लीम खम करने ही में उसके लिए सआदत है, और अगर वो उसे कबूल न करे तो बहरहाल ये जो दुनिया की ज़िंदगी है वो तो बहरहाल गुजर जाएगी, लेकिन वो जो पेश है सआदत का उसके अंदर यकीनन फ़र्क आएगा। लोग अपनी सआदत से महरूम हो जाएंगे, खुदा को कोई फ़र्क नहीं पड़ने वाला, ना खुदा की तरफ से मंसूब साहिबान मनसब को कोई फ़र्क पड़ने वाला है। दुरूद भेजिए मोहम्मद। वो अपना सा काम करते रहेंगे चाहे उनको मानने वाले मिलें चाहे मानने वाले ना मिलें। हम देखते हैं कि जनाब ज़करिया अलैहिस्सलाम को आरे से चीर दिया गया, हम देखते हैं कि जनाब याहिया अलैहिस्सलाम का सर काट कर एक जने बदकार के पास भेज दिया गया, हम देखते हैं कि अपने ज़ोम में तो जनाब ईसा अलैहिस्सलाम को भी मसलूब कर दिया गया। चाहे परवरदिगार आलम का उस मौके पर फ़ैसला ये था कि एजाज के ज़रिए से उस काम को ना होने दिया जाए, मगर बज़ोम ख़ुद तो उन्होंने उस काम को अंजाम दे लिया था। इसी तरीके से कुरान मजीद बनी इसराइल के जराइम में से एक अहम जुर्म ये बयान करता है कि यक़्तुलून नबीयीन बग़ैर हक़, कि वो अम्बिया को ना हक कत्ल किया करते थे। तो उन्होंने तो अपने तौर पर ये सारे काम कर दिए थे, मगर क्या उसका ये मतलब है कि परवरदिगार आलम का मंसूबा नाकाम हो गया? यही वो चीज़ है जिसे परवरदिगार सूरह अनकबूत में कहता है कि ये लोग ये समझते हैं आई यसबिकूना, कि ये हमें शिकस्त दे सकते हैं, ये हमें हरा सकते हैं, ये इनकी खाम ख्याली है। उन्हें अंदाज़ा नहीं है जो खालिक ज़मान होता है उसे ज़माने के ख़त्म हो जाने का कोई खौफ नहीं होता, और यही परवरदिगार समझाना चाहता है कि जब खालिक ज़मान को ज़माने के हवाले से कोई खौफ नहीं होता तो साहिब ज़मान को भी ज़माने के हवाले से कोई खौफ नहीं, वो ज़माने पर तसर्रुफ़ रखता है। मसला हमारे और आपके साथ है कि वल असर इन्नल इंसाना लफी खुसर, कि ज़माना गुजर रहा है और इंसान के खसारे में होने की गवाही दे रहा है, मगर वो तमाम अफराद कि जो परवरदिगार की तरफ से मंसूब है अगर वो साहिब ज़मान है तो इसका मतलब ही ये है कि वो इमाम ज़मान है, और इमाम ज़मान वो होता है कि जो ज़माने का भी इमाम हो, और जब ज़माने का इमाम होता है तो इमाम आगे होता है, ज़माना पीछे पीछे होता है। दुरूद भेजिएगा मोहम्मद व आले मोहम्मद। यहाँ पर हमारे लिए ज़रूरी हो जाता है कि हम उन आयतों की तरफ तवज्जो करें कि परवरदिगार आलम ने जिसमें इंसान की खिलकत का मकसद बयान किया, तमाम आयतें वो मशहूर आयत जो आपके हाफ़े में मौजूद है कि परवरदिगार आलम इरशाद फरमाता है कि वमा खलक़तुल जिन्ना वल इंसा इल्ला लियाबुदून, कि हमने जिनों और इंसानों को पैदा ही इसलिए किया कि वो हमारी इबादत करें। इबादत का मतलब यह है कि बंदा बन जाना, अब्द बन जाना, अपने आबिद होने और खुदा के माबूद होने को कबूल करना। अगर ये ज़बरदस्ती करवाना होता तो जिस तरीके से दूसरी मखलूकात हैं वो सब के सब परवरदिगार आलम के सामने सजदा रेज हैं, बाय हुक और बाय क्रुक, उनके पास चॉइस क्या है? ये वो हकीकत है कि जिसको परवरदिगार आलम ने मुख्तलिफ आयतों में बयान किया। सूरह यासीन की बहुत मशहूर आयत, नस्बतन मशहूर आयत, लश्शम्सु यंबगी लहा अन तुद्रिकल कमर वलल्लैलु साबिकुन नहार वकुल्लुन फी फलकिन यस्बहून, कि ना सूरज की मजाल है कि वो आगे जाकर चांद को पकड़ ले, ना रात दिन से पहले, ना दिन रात से पहले, कोई अपने वक्त मुअय्यन से पहले नहीं आ सकता। वकुल्लुन फी फलकिन यस्बहून, और जिस तरीके से उनको प्रोग्राम किया गया है वो उसी के मुताबिक अपने मदार में तैर रहे हैं। आपने गौर फरमाया, ये आजिज़ी, ये मजबूरी जो दूसरी मखलूकात की हैं, अगर उसी तरीके से परवरदिगार आलम इंसान को भी मजबूरन आबिद बनाना चाहता तो आप मुझे इंसाफ से बताइए कि किसकी मजाल थी कि ज़रा सा इन्हराफ कर सके। یہ وہی چیز ہے کہ جسے قرآن میں دوسرے مقام پر پروردگار نے کہا کہ لو شاء ربک, اگر تمہارا رب چاہتا, آپ غور کیجیے گا, تو تل ملک من تشا و تنز الملک ممن تشا, یہاں پر بھی مشیت کا حوالہ ہے, لو شاء ربک, کہ اگر تمہارا رب چاہتا, لآمنا, تو جتنے افراد ہیں وہ سب کے سب ایمان لے آتے. تو کیا پروردگار نہیں چاہتا؟ خدا زبردستی نہیں چاہتا, بے شک خدا زبردستی نہیں چاہتا, یہ خدا کی مشیت کے خلاف ہے, یہ خدا کے ڈیزائن کے خلاف ہے. حضرت علامہ سید علی نقی نقطن صاحب علی اللہ مقامہ کا مارکۃ العرا جملہ ہے, جبر و اختیار کی بحث کو سمرائز کرتے ہوئے وہ ایک جملے میں خلاصہ بیان کرتے ہیں. وہ کیا فرماتے ہیں؟ وہ کہتے ہیں کہ کافر کا وجود انسان کے اختیار کی دلیل ہے. کافر اور نافرمان کا وجود انسان کے اختیار کی دلیل ہے. یعنی ایک طرف ہم دیکھتے ہیں کہ خدا کا ایک حکم ہے, دوسری طرف ہم دیکھتے ہیں کہ نافرمان ہے. تو یہ نافرمان کس کو ڈس اوبے کر رہا ہے؟ خدا کو. تو کیا خدا کی قدرت کم ہو گئی؟ جواب جی نہیں. تو پھر کیا مطلب ہے اس کا؟ مطلب ہی یہ ہے کہ پروردگار نے ایک لمٹ میں اسے مختار بنایا ہے جس کو یہ مس یوز کر رہا ہے, یہ اسے مس یوز کر رہا ہے. مگر اس کا مس یوز کرنا جو سب سے بڑی دلیل بنتا ہے وہ خود اس کے اختیار پر ہے کہ پروردگار عالم نے اسے دوسری مخلوقات کی طرح سے مجبوراً عابد بنتے ہوئے دیکھنا پسند نہیں کیا. پروردگار یہ چاہتا ہے کہ یہ اپنی ہیومن انٹلیکٹ کو, اپنی قوت ادراک کو, اپنے فہم کو, اپنی سمجھ کو یوز کرے, اور پھر وہ پروردگار عالم کے سامنے سر تسلیم خم کرے, تو اس سجدے کا لطف ہی کچھ اور ہے, پھر اس عبادت کا مزہ ہی کچھ اور ہے. یاد رکھیے گا برادران عزیز, امیر المومنین علی ابن ابی طالب علیہ السلام مولا کائنات نے اسی بات کو سمجھانے کے لیے نہج البلاغہ کے اندر مولا کا یہ جملہ ہے کہ مولا کہتے ہیں کہ ایک تو اپنا تعلق اپنے جیسے دوسرے بندوں کے ساتھ جو تمہارا ہونا چاہیے اس کو سمجھو, اور ایک اپنا تعلق اپنے معبود کے ساتھ جو ہونا چاہیے اس کو سمجھو. مولا فرماتے ہیں کہ لا تکن عبد غیرک, خبردار اپنے جیسے بندے کا بندہ مت بن. فقط جعلک اللہ حرا, اس لیے کہ اللہ نے تجھے آزاد پیدا کیا, ایک طرف تو ہے دوسری طرف تیرے ہی جیسا کوئی دوسرا انسان ہے. لا تکن عبد غیرک, تو کیا ترجیح اسے حاصل ہے کہ تو فرعون کو اپنا رب مان رہا ہے؟ کیا ترجیح اسے حاصل ہے کہ تو نمرود کو اپنا رب مان رہا ہے؟ لا تکن عبد غیرک, اپنے جیسے بندے کا بندہ مت بن. فقط جعلک اللہ حرا, اللہ نے تجھے آزاد پیدا کیا ہے, تو پھر مولا کیا کیا جائے؟ کہ اپنے جیسے بندے کا بندہ مت بن, مگر وہ جو تیرا خالق ہے اس کا بن, پھر مندگی کا لطف آئے گا. اور یہ وہ جملہ ہے کہ جس کو کمپلیمنٹ کرتا ہے, یعنی اس نتیجے کو کمپلیمنٹ کرتا ہے مولا کائنات کے مناجات کا ایک اور جملہ, جو مفاتح الجنان کے اندر بھی, الہی کفا بی عزن ان اکون لکا عبدن, کہ اے میرے خدا میری عزت کے لیے یہ بہت کافی ہے کہ میں تیرا عبد اور تیرا بندہ ہوں. یعنی آپ ذرا غور کیجئے گا برادران عزیز, اس جملے کو اس جملے کے ساتھ ذرا کمپیئر کیجئے اور پھر دیکھیے ایکویشن کیا بنتی ہے. مولا کائنات کہتے ہیں لا تکن عبد غیرک, اپنے جیسے بندے کا بندہ مت بن, اس میں ذلت ہے, اس میں تیری تذلیل ہے, اس میں تیرے لیے عزت نہیں ہے. اگر بلا کسی ترجیح کے تو نے کسی اور کو اپنا معبود مان لیا تو کوئی ترجیح نہیں تھی, تو نے کیوں اپنے آپ کو اس کے سامنے جھکایا؟ یہ تیری ذلت ہے. پھر مولا فرماتے ہیں الہی کفا بعزن, میری عزت کے لیے یہ بہت کافی ہے, عام انسانوں کی نہیں, خود علی کی عزت کے لیے یہ بہت کافی ہے. ان اکون لک عبدن, کہ میں تیرا عبد اور تیرا بندہ ہوں. تو مولا سمجھاتے ہیں کہ بندوں کے سامنے جھکو گے تو ذلیل ہو جاؤ گے, خدا کے سامنے جھکو گے تو تمہاری عزت میں اضافہ ہو جائے گا. کفا بی عزن ان اکون لکا عبدن, کہ اے پروردگار میری عزت کے لیے یہ بہت کافی ہے کہ میں تیرا عبد اور تیرا بندہ ہوں. وکفا بی فخرن, اور میرے فخر کے لیے, میری پریسٹیج کے لیے, میری پرائڈ کے لیے یہ بہت کافی ہے. ان تکون لی ربن, کہ تو میرا رب اور میرا پروردگار ہے. مولا کنکلوڈ کرتے ہیں اس مناجات کو, انت کما اوہب, کہ مالک تو ویسا ہے کہ جیسا میں چاہتا تھا, فاجعلنی کما تو ہے مجھے ویسا رکھ کے جیسا تو چاہتا ہے۔ انت کما احب فاجعلنی کما تحب، تو ویسا ہے کہ جیسا میں چاہتا تھا، مجھے ویسا رکھ کے جیسا تو چاہتا۔ خونسار کے ایک بہت بڑے مدرس جناب آیت اللہ تقدیری، جب بھی میں اس مناجات کے جملے کو پڑھتا ہوں وہ یاد آتا ہے۔ میں نے براہ راست ان سے تلمس کا شرف حاصل نہیں کیا، مگر بہت سے ایسے علماء ہیں کہ جو اس وقت شہر کراچی میں موجود ہیں کہ جنہوں نے براہ راست ان سے اقتصاب کیا، قصب فیض کیا۔ آیت اللہ تقدیری انتقال ہو گیا، خدا رحمت کرے، وہ یہ فرمایا کرتے تھے اس مناجات کے اوپر تبصرہ کرتے ہوئے، وہ فرمایا کرتے تھے میری تو ہمت ہی نہیں ہوتی کہ میں اتباع امیر المومنین ہی میں صحیح یہ جملے اسی طریقے سے بول سکوں، میری تو ہمت ہی نہیں ہوتی۔ دیکھیے مولا نے بہت سی دعائیں سکھائی ہیں، دعائیں کمیل سکھائی ہے، دعائیں مشغول سکھائی ہے، ہم پڑھ ہی لیتے ہیں نا، مگر وہ کہتے تھے کہ مناجات کا یہ جملہ علی کے انداز میں بیان کرنے کی مجھ میں ہمت ہی نہیں ہے کہ مولا کیا کہہ رہے ہیں، انت کما احب، تو ویسا ہے کہ جیسا میں چاہتا تھا، کہ میں تو یہ کہہ ہی نہیں سکتا، یہ تو علی کہہ سکتے ہیں۔ یعنی نگاہ علوی میں خدا کے لیے کوئی معیار ہے جس پر وہ پورا اترے تو خدا کہے، علی کہے کہ تو ویسا ہے کہ جیسا میں چاہتا تھا۔ فاجعلنی کما تحب، وہ کہتے تھے کہ میں امیر المومنین کی اتباع میں اگر یہ جملہ کہنا بھی چاہوں تو تھوڑا تصرف کرتا ہوں، اور وہ تصرف کیا ہے کہ میں کہتا ہوں انت کما احب، تو ویسا ہے کہ جیسا میں چاہتا تھا، میری اوقات کیا ہے، بلفو کما احب بلفو کما احب، تو اسے بہت بڑھ کر ہے کہ جیسا میں چاہ سکتا تھا، تو اسے بہت بڑھ کر ہے جیسا میں سوچ سکتا تھا۔ فاجعلنی کما تحب، بس مجھے ویسا رکھ کہ جیسا تو چاہتا ہے۔ اور اس پر بھی حضرت علامہ سید علی نقی صاحب کا تبصرہ ہے، وہ فرمایا کرتے تھے اب ہم مولا کو مخاطب کر کے مولا ہی کے انداز میں کیوں نہ کہیں، مولا نے خدا کو مخاطب کیا، ہم ہمت کر کے، ہے تو یہ بھی جسارت، مگر ہم مولا کو مخاطب کر کے مولا ہی کے انداز میں کیوں نہ کہیں کہ اے مولا ہم نے آپ کو ویسا مولا پایا جیسا ایک ماننے والا چاہ سکتا تھا، ہم کو ویسا ماننے والا بنا دیجئے جیسا آپ چاہتے ہیں، درود بھیجئے محمد و آل محمد۔ ایک مرتبہ اور درود بھیجئے گا محمد۔ تو آپ نے غور فرمایا برادران عزیز کہ انسان اپنے اختیار کے ساتھ خدا کی بارگاہ میں سر تسلیم خم کرے تو واقعا لطف عبادت ہے، پھر لطف سجدہ ہے، پھر لطف نماز ہے، پھر لطف مناجات ہے، پھر واقعا انسان اس حلاوت کا احساس کر سکتا ہے جو مناجات میں موجود ہے، کہ جو پروردگار عالم نے اس کے اندر اس مادے کو رکھا ہے۔ میں آپ کی خدمت میں عرض یہ کرنا چاہ رہا تھا، یعنی بات کو تھوڑا سا آگے بڑھاؤں، کہ پھر پروردگار نے فیسیلیٹیٹ کیا، ایک ہے مجبور کرنا اور ایک ہے فیسیلیٹیٹ کرنا۔ پروردگار عالم نے انسان کو مجبور نہیں کیا، بے شک دیگر مخلوقات کو مجبور کیا، زمین مجبور ہے، آسمان مجبور ہے، چاند سورج ستارے یہ سب مجبور ہیں، حیوانات مجبور ہیں، حد یہ ہے کہ فرشتے مجبور ہیں، ان کے پاس ایسا کوئی اختیار نہیں ہے۔ لا یسبقون بالقول وہم بامرہ یعملون، وہ سبقت نہیں کر سکتے، پروردگار عالم کے حکم کے آگے سبقت کرنا ان کے لیے امکان نہیں رہتا، جو امر آیا اس کے مطابق انہوں نے عمل کرنا ہی ہے، ڈو ایز ڈائریکٹڈ۔ وہ سوال کر سکتے ہیں بعض مقامات پر فہم کے، کلیریفیکیشن کے لیے وہ سوال کر سکتے ہیں، جیسے قضیہ آدم میں انہوں نے کیا، مگر کیا عمل کی منزل پر، یعنی آیت کو پھر پیش نظر رکھیے گا، وہ ہم بے امر ہی یا عمل ہوں، امر کی جو منزل ہے اس میں عمل ان کا اسی کے مطابق ہوگا، وہ ابلیس کی طرف سے انحراف ہے، وہ جن ہے، وہ فرشتہ نہیں ہے۔ فرشتوں کی طرف سے سوال بھی اگر ہوگا تو بعد میں سجدہ ہوگا، جو عمل کی منزل ہے وہاں پر آپ کو کوئی انحراف نظر نہیں آئے گا، مگر دیگر تمام مخلوقات وہ تو مجبور محض ہیں، وہاں پر تو کسی قسم کے انحراف اور ڈیویشن کا کوئی امکان ہی نہیں پایا جاتا، جیسے ان کو پروگرام کیا گیا ہے وہ اسی کے مطابق چلتے چلے جائیں گے، کرتے چلے جائیں گے، ان کے پاس انحراف نہیں ہے۔ جب انحراف نہیں ہے تو الگ سے کسی رسول کو بھیجنے کی ضرورت بھی نہیں. پروردگار عالم نے کسی رسول کو جانوروں کے پاس تو نہیں بھیجا, پروردگار عالم نے کسی رسول کو سورج کے پاس تو نہیں بھیجا, خداوند متعال نے کسی نبی کو چاند کے پاس تو نہیں بھیجا, ستاروں کے پاس تو نہیں بھیجا. جب وہاں پر انحراف کا امکان نہیں ہے تو الگ سے کسی رسول کو بھیجنے کی ضرورت بھی نہیں ہے. انسان وہ ہے کہ جہاں پر انحراف کا امکان ہے اختیار کی وجہ سے, جو محدود صحیح مگر انسان کو دیا گیا, جب وہ امکان موجود ہے تو پروردگار کی طرف سے نبی بھی آئیں گے, رسول بھی آئیں گے, امام بھی آئیں گے, کتابیں بھی نازل ہوئیں گی, ہوں گی, بتایا بھی جائے گا, سمجھایا بھی جائے گا, فیسلٹیٹ کیا جائے گا, ایک ماحول بنایا جائے گا, اس ماحول کے ذریعے سے ان کو امکانات فراہم کیے جائیں گے. مگر آخری فیصلہ حضرت انسان کا اپنا ہے, جو قرآن مجید کے اندر پروردگار فرماتا ہے. ایک طرف ہم دیکھتے ہیں خدا کہتا ہے آمنو ایمان لاؤ, اور دوسری طرف کہتا ہے من شاء فلیؤمن, جو چاہے وہ ایمان لائے, من شاء فلیکفر, اور جو چاہے وہ کفر اختیار کرے. تو ایک طرف وہ کہتا ہے آمنو, اور دوسری طرف کہتا ہے من شاء فلیؤمن, جو چاہے وہ ایمان لائے. ایک طرف وہ کہتا ہے لا تکون اول کافرن بے, سورہ بقرہ اہل کتاب کو مخاطب کر کے کہا کہ تم کافر مت ہو جانا, اور کافروں میں سے پہلے کافر تم مت بننا, اس لیے کہ تمہاری کتابوں میں تو موجود ہے لکھا ہوا کہ وہ آخری رسول آنے والا ہے. آپ ذرا غور فرمائیے, ایک طرف کہا جا رہا ہے آمنو ایمان لے آؤ, دوسری طرف کہا جاتا ہے من شاء فلیؤمن, جو چاہے ایمان لائے. ایک طرف کہا جاتا ہے لا تکونوا اول کافرین, بے خبردار کافر مت ہو جانا, دوسری طرف کہا جاتا ہے من شاء فلیکفر, جو چاہے وہ کفر اختیار کرے. اس کو اس کے ساتھ کیسے ریکنسائل کرتے ہیں اور اس کو اس کے ساتھ کیسے ریکنسائل کرتے ہیں؟ ریکنسیلیشن اسی طریقے سے. جہاں تک ہدایت کا تعلق ہے حکم پروردگار یہ ہے کہ ایمان لاؤ, جہاں تک فیصلے کا تعلق ہے اختیار تمہارا ہے, جہاں تک ہدایت کا تعلق ہے حکم یہ ہے کہ کافر مت بنو, مگر جہاں تک فیصلے کا تعلق ہے فیصلہ تمہارا ہے. اگر انسان کو پروردگار عالم نے محدود فری ول نہ دی ہوتی تو ان آیتوں کا کوئی مطلب ہی نہیں تھا. پروردگار عالم انسان کو سمجھانا چاہتا ہے کہ اس کا شرف یہ کہ پروردگار نے جو دوسری مخلوقات سے مجبوری کے ساتھ چاہا تھا وہ اس انسان سے اختیار کے ساتھ چاہتا ہے. ریپرکشنز ہیں, کنسیکوینسز ہیں, بے شک آخرت میں جواب دہی ہے, دنیا میں برکتیں اٹھ جائیں گی اگر انسان اس ہدایت کو نظر انداز کرے, بے شک بعض اوقات عذاب بھی نازل ہو جائے گا جو دیگر اقوام پر آیا, مگر وہ اس وقت جب مہلت تمام ہو جائے, جب مہلت مکمل ہو جائے. ورنہ بہرحال انسان کے پاس ایک اختیار ہے کہ جس کے تحت وہ اپنے فیصلے کرے. پروردگار عالم کی طرف سے نظام یہ ہے, وہ فیسیلیٹیٹ کرے گا, نبیوں کو بھیجے گا, اماموں کو بھیجے گا, رسولوں کو بھیجے گا, کتابوں کو بھیجے گا. ایک عقل موجود ہے انسان کے وجود کے اندر, اور ایک عقل عقل منفصل ہے, جو نبی ہے, رسول ہے, کتاب ہے, وہ عقل منفصل ہے, یعنی الگ سے عقل پروردگار عالم کی طرف سے پرووائڈ کی گئی, ایک ان بلٹ ہے اور ایک الگ سے. اور یہ تعبیر خود روایات کے اندر استعمال ہوئی ہے, انا للہ علی الناس حجتین, حجتن ظاہرہ و حجتن باطنہ. اگر آپ اصول کافی کھول کر دیکھیں تو پہلا ہی چیپٹر ہے کتاب العقل والجہل, اس کے اندر یہ تعبیر آپ کو ملے گی کہ معصوم یہ فرماتے ہیں کہ اللہ کی دو حجتیں ہیں انسانوں پر, دو حجتیں کہ جس کے ذریعے سے خدا نے سمجھانا چاہا, حجتن ظاہرہ و حجتن باطنہ. ایک حجت ظاہری ہے اور ایک حجت باطنی ہے. ایک وہ حجت جو انسان کے اپنے وجود کے اندر ہے, وہ اس کی عقل ہے, فطرت کی پکار, عقل کی قوت, یہ پروردگار عالم کی طرف سے ایک ان بلٹ جو سسٹم رکھا گیا, جو نظام رکھا گیا وہ موجود ہے. اور ایک بات کہ پروردگار عالم نے ایک نظام رکھا کہ جس کے تحت نبی آ رہے ہیں, رسول آ رہے ہیں, امام آ رہے ہیں, ان کو اگر باہر دیکھو اور اندر کے وجود کے ذریعے سے سمجھنا چاہو تو یہ جانو کہ جس طرح سے یہ اندر عقل موجود ہے متصل, وہ باہر موجود ہیں عقل منفصل. اور اگر ان کو رسول کی حیثیت سے پہچانو تو سمجھو کہ جس طریقے سے وہ باہر رسول ہیں اسی طریقے سے تمہارے وجود کے اندر عقل کو بھی رسول بنا کر رکھا گیا ہے. تعبیرات مختلف ہو سکتی ہیں, حقیقت ایک ہے. پروردگار کی طرف سے یہ فیسیلیٹیشن ہے, پروردگار عالم کی طرف سے ایک ماحول ہے کہ جو فراہم کیا جا رہا ہے, اسی کو آپ کہتے ہیں توفیق, موافق کر دینا کسی چیز کو. ایک انسان ہے, نہ زبردستی اس کو ہدایت ملے گی نہ زبردستی اس کو گمراہ کیا جا سکتا ہے. جو ہدایت کا طلبگار ہوگا اسے ہدایت ملے گی, اور جو گمراہی کو قبول کرنا چاہتا ہے اسے گمراہی ملے گی. آپ قرآن مجید کو دیکھیے, پروردگار عالم نے یہ وضاحت فرمائی ہے سورہ عنکبوت 29 سورہ, یعنی یہ جو نظام ہدایت کا وہ کیا ہے. پروردگار فرماتا ہے سورہ عنکبوت کی اختتامی آیت, کنکلوڈنگ آیت, والذین جاہدوا فینا لنہدینہم سبلنا. ذرا غور کیجئے برادران عزیز, توفیق. پروردگار فرماتا ہے وہ لوگ, والذین جاہدوا فینا, جو ہماری راہ میں کوشش کرتے ہیں. کوشش پہلے ان کی طرف سے ہونی چاہیے, ہم نے جو ان کو پیدا کیا ہے تو زیرو پر نہیں رکھا ہے, ان کے اندر پوٹینشیل موجود ہے, ان کے اندر صلاحیت موجود ہے, ان کو چاہیے کہ وہ اپنی اس صلاحیت کو استعمال کرتے ہوئے پہلا قدم اٹھائیں. والذین جاہدوا فینا, وہ جو ہماری راہ میں کوشش کرتے ہیں, تو پھر ہم کیا کرتے ہیں, لنہدینہم سبلنا, وہ جو کوشش کرنے والے ہیں پھر ہم ان کو گرنے نہیں دیں گے, گرتے ہوئے کو سنبھال لیں گے, ہم ان کا ہاتھ پکڑ لیں گے, ہم ان کا ہاتھ تھام لیں گے, ہم انہیں اپنے راستوں کی یقیناً ہدایت کریں گے. قبلہ تشریف فرمائے, لام تاکید اور نون تاکید ثقیلہ, لنہدینہم سبلنا, لام تاکید بھی ہے انٹینسیفائر, پھر نون تاکید ثقیلہ ڈبل انٹینسیفائر, یعنی تین تاکیدات ایک کلمے میں. وہ جو ہماری راہ میں کوشش کرتے ہیں, یعنی خدا نے کتنی امید دلائی, کتنا موٹیویٹ کیا ہے کہ پہلا قدم اٹھانے سے گھبراؤ نہیں, اگر کہیں پھسلنے لگو گے تو ہم سنبھالنے کے لیے موجود ہیں. تم اپنی کوشش تو کرو, کوشش کرنا تمہارا کام ہے, نتیجہ دینا ہمارا کام ہے. یعنی اس فینومینا کو ایکسپلین کرنے کے لیے میں آپ کی خدمت میں عرض کروں, آپ نے دیکھا ہے وہ بچہ جو ابھی نیا نیا چلنا سیکھ رہا ہوتا ہے تو ماں باپ کیا کرتے ہیں, کھڑا کر دیتے ہیں, بنیادی صلاحیت دے دی, کھڑا کر دیا, اور اب اس کے بعد اس کو انکریج کرتے ہیں, تھوڑے فاصلے پر کھڑے ہو جاتے ہیں اور اسے کہتے ہیں چلو, اور اپنا ہاتھ آگے دکھاتے ہیں. وہ بچہ اپنے ہاتھوں کو پھیلا دیتا ہے, وہ پھیلائے ہوئے ہاتھوں کے ساتھ کھڑا نہیں رہتا. ماں باپ کی طرف سے انکریجمنٹ یہ ہوتی ہے, موٹیویشن یہ ہوتی ہے, آگے بڑھو. وہ اپنا ہاتھ دکھا رہے ہوتے ہیں کہ ہم سہارا دینے کے لیے موجود ہیں, وہ اپنے ہاتھوں کو پھیلاتا ہے کہ میں تمہارے سہارے کا محتاج ہوں, مگر اپنی کوشش کو معطل نہیں کرتا, قدم آگے بڑھاتا ہے. بس یہی چیز پروردگار چاہتا ہے کہ جس طرح سے اس بچے کو ماں باپ پر اطمینان ہوتا ہے, یقین ہوتا ہے, اسی طرح تمہیں خدا پر ایمان ہونا چاہیے. وہ پھیلے ہوئے ہاتھ احتیاج کی علامت ہے, وہ اٹھتے ہوئے قدم کوشش کی علامت ہے, اور ماں باپ کی طرف سے ایک موٹیویشن کہ اگر گرو گے تو ہم موجود ہیں سہارا دینے کے لیے. جس طریقے سے اسے ماں باپ پر یقین ہوتا ہے, تمہیں خدا پر ایمان ہونا چاہیے. اور یاد رکھنا, ماں باپ کو اولاد سے محبت ہوتی ہے, ضرب المثل ہے, مگر یاد رکھنا 70 ماؤں کی محبت جتنی ہوگی خدا کی محبت اس سے زیادہ اپنے بندوں کے ساتھ. جب ماں باپ اپنی اولاد کو گرتے ہوئے نہیں دیکھ سکتے تو مطمئن ہو جاؤ کہ خدا بھی تمہیں گرنے نہیں دے گا, مگر تم پہلا قدم تو اٹھاؤ. ہم نے تمہیں صلاحیت دی ہے, ہم نے تمہیں زیرو پر نہیں رکھا, پوٹینشیل ہے تمہارے اندر, تمہارے اندر صلاحیت موجود ہے, تم پہلا قدم اٹھاؤ, پھر دیکھو کہ پروردگار کی مدد شامل حال ہوتی ہے یا نہیں ہوتی ہے. تم اس مدد کا احساس کرو گے. غور فرمائے, والذین جاہدوا فینا لنہدینہم سبلنا, ہم زبردستی تمہیں راہ راست پر نہیں لگائیں گے, ہم تم سے توقع کرتے ہیں کہ پہلا قدم تم اٹھاؤ. مطمئن ہو جاؤ کہ پہلا قدم اٹھانے کی صلاحیت بھی ہم نے تمہیں دی, یہ بھی ہم نے دی, قدم تمہیں اٹھانا ہے, آگے ہم تمہیں بڑھائیں گے. یہ پروردگار کا ڈیزائن ہے اس دنیا اور کائنات کے لیے. انسان کے باب میں خدا کا ڈیزائن یہی ہے,
अच्छा लगे तो भी यही है, बुरा लगे तो भी यही है। परवरदिगार आलम जबरदस्ती किसी को हिदायत नहीं देगा, फैसिलिटेट करेगा। अब आइए शैतान के हवाले से, तो शैतान का भी यही मामला है। परवरदिगार आलम ने कुरान मजीद के अंदर सराहत के साथ ये कहा कि शैतान किसी को जबरदस्ती गुमराह नहीं कर सकता। देखिए बरादरान अजीज, अब ये जो मेरे नौजवान दोस्त यहाँ पर मौजूद है, बुजुर्गान मेरी तो मजाल ही नहीं है कि मैं उनको मुखातब करूँ, मगर जो नौजवान दोस्त यहाँ पर मौजूद है मुझे एक बात बताइए। यानी इल्मे परवरदिगार में तो यकीनन सब कुछ है, मगर मुझे एक बात बताइए, बज़ाहिर एज पर द सीक्वेंस ऑफ इवेंट्स तो ये इबलीस का इबलीस होना एक्सीडेंटल है, हो गया अपने इख्तियार से वो इबलीस बन गया। लेकिन मैं आपसे पूछना चाहता हूँ कि अगर इबलीस ना होता तो फिर क्या इंसान का कोई इम्तिहान नहीं था? इंसान का कोई इम्तिहान नहीं था? फर्ज कीजिए कि जिस मौके पर परवरदिगार ने कहा सबके सब सजदे में चले जाओ, काऊ लहू साजदीन, सब सजदे में चले जाओ, तो फरिश्तों के साथ इबलीस भी अगर सजदे में चला जाता तो फिर इंसान के बहकने का कोई इम्कान नहीं था, ये सब सीधा सीधा हो रहा होता। नहीं बरादरान अजीज, ये हजरत इंसान का मामला अलग ही है। ये खुद कुरान मजीद में परवरदिगार कह रहा है कि याद रखना कयामत का मैदान होगा और इबलीस ये कहेगा, सूरह इब्राहिम 14वां सूरह, और एक से ज़ायद मकामात पर इस मजमून की आयतें आपको मिलेंगी। सूरह इब्राहिम के अंदर भी आया कि जब मैदान कयामत होगा और लोग इबलीस को बुरा भला कह रहे होंगे, कंडेम कर रहे होंगे, मलामत कर रहे होंगे, तूने मरवा दिया, तूने फंसवा दिया, तूने बहका दिया, तो इबलीस क्या कहेगा? उसका जवाब देगा फला तलूमूनी वलूमू अनफुसकुम, मुझे मलामत मत करो, अपने नफ्सों को मलामत करो। लफ्ज सुल्तान इस्तेमाल हुआ है कि मेरा तुम पर कोई जबरदस्ती वाला मामला नहीं था, मेरा कोई ऐसा इख्तियार नहीं था कि मैं तुम्हें कान से पकड़कर गुमराह कर देता, मेरे पास ये इख्तियार नहीं था। फला तलूमूनी वलूमू अनफुसकुम, अगर मलामत करनी है, बुरा भला कहना है, तो अपने आप को बुरा भला कहो, अपने नफ्सों को बुरा भला कहो। चॉइस वॉज योर्स, इख्तियार तुम्हारा था, तुमने अपने इख्तियार को मिसयूज़ किया, मेरा काम तो सिर्फ एक्सप्लॉइट करना था कि दुनिया की रंगीनियां हैं उनको तुम्हारे सामने कैपिटलाइज करके बढ़ा चढ़ा के तुम्हारे सामने पेश करूँ, आखिरत की याद से तुम्हें गाफिल करूँ, फिर उसके बाद फैसला तो तुम्हारा अपना था। यानी इसका नतीजा क्या निकला, एक तरफ परवरदिगार कहता है हम जबरदस्ती हिदायत नहीं देंगे, उनको हिदायत देंगे जो हिदायत के तलबगार होंगे। शैतान कहता है मैं जबरदस्ती गुमराह नहीं कर सकता, जो गुमराही का तलबगार होगा उसे गुमराह किया जाएगा। आप जरा गौर कीजिए नतीजा क्या निकला कि परवरदिगार आलम हिदायत के लिए फैसिलिटेट करेगा, इबलीस गुमराही के लिए फैसिलिटेट करेगा। ना वो जबरदस्ती हिदायत देने वाला है, ना ये जबरदस्ती गुमराह करने वाला है। दुरूद भेजिए मोहम्मद व आले मोहम्मद। और ये वो हकीकत है कि जिसे परवरदिगार आलम ने सूरह शम्स के अंदर बयान फरमाया, वह नफ्सुम व मसवाहा व अलहमहा फुजूरहा व तक्वाहा, नफ्स की कसम उसको हमने कितना अच्छा बनाया। तस्विया जो उसके अंदर किया गया, एक प्रोपोर्शन जो रखा गया है, वही तो सारी कशमकश है, वही तो सारी कशाकश है, वही तो सारा जो बैटल फील्ड है वो तो वही है। वह नफ्स व मा सवाहा व अलहमहा फुजूरहा व तक्वाहा, उसके अंदर वो क्या चीजें हैं कि जिनको रख दिया गया। परवरदिगार फरमाता है फअलहमहा, इल्हाम किया है खुदा ने उस नफ्स में, फुजूरहा व तक्वाहा, इसको फुजूर को भी और तक्वा को भी। ये इंसान की चॉइस है कि वो क्या करता है, पोटेंशियल दोनों है उसके पास, फुजूर का पोटेंशियल भी मौजूद है और तक्वा का पोटेंशियल भी मौजूद है। देखिए बरादरान अजीज, एक मरतबा फिर मैं अपने नौजवान दोस्तों को मुखातब कर रहा हूँ, फुजूर का क्या मतलब? जो परवरदिगार कह रहा है कि दोनों सलाहियतें उसके अंदर रखी गई हैं, फुजूर की भी और तक्वा की, एलोबरेट किया, कद अफलहा मन ज़क्काहा, यकीनन कामयाब और कामरान वो है कि जो इस नफ्स को पाक करे, पाक रखे, पाक रखे, और अगर नजासत उसे आलूदा करे तो फिर उसे वो पाक करे। कद अफलहा मन ज़क्काहा व कद खाबा मन दस्सा, बरअक्स तो नतीजा भी बरअक्स, ये दोनों सलाहियतें क्या हैं? फजूर और तकवा। फजूर निकला है फजर से, फजूर निकला है फजर से, और जाहिर है कि हम इस लफ्ज़ से वाकिफ हैं। तो सुबह की नमाज का वक्त है, उसे फजर ही कहा जाता है। फजर का मतलब क्या है? फजर का मतलब है शिगाफ डाल देना, तार तार कर देना। अगर एक चादर आपके पास सालिम मौजूद है और उसमें शिगाफ डाल दिया जाए, इसे कहा जाएगा फजूर या फजर। इसको कहा जाएगा फजूर या फजर। वो बिल्कुल सालिम, बिल्कुल सही एक चादर थी और उसके अंदर शिगाफ डाल दिया गया, उसको तार तार कर दिया गया, ये है फजूर, ये है फजर। परवरदिगार कहता है फरमाइएगा ब्रदरान अजीज, फजर यानी शिगाफ डाल देना, फजूर यानी शिगाफ डाल देना। एक चादर है बिल्कुल सालिम है, उसमें अगर शिगाफ डाल दिया गया, उसे तार तार कर दिया गया, कि ये है फजूर, ये है फजर। वो वक्त नमाज का है, उसे क्यों नमाज फजर कहा जाता है? उसकी वजह यही कि उस वक्त जो स्याह चादर आसमान पर हमें नजर आती है, उसमें शिगाफ आ रहा है, आहिस्ता आहिस्ता रोशनी उससे बरामद हो रही है, जिसकी वजह से वो स्याह चादर ख़त्म होती जा रही है। अच्छा, ये तो जाहिर है कि पॉजिटिव है कि स्याही ख़त्म हो रही है और सुबह की सफ़ेदी नमूदार हो रही है। लेकिन परवरदिगार आलम यही समझाना चाहता है कि हमने तुम्हें एक पाकीज़गी की चादर दी है और तुम्हारे अंदर ये सलाहियत मौजूद है कि तुम उस पाकीज़ा चादर की पाकीज़गी को मेंटेन भी कर सकते हो और उसमें शिगाफ भी डाल सकते हो। अगर मेंटेन करो तो ये तकवा है और अगर शिगाफ डाल दो तो ये फजूर है। हमने जो चादर तुम्हें दी है, तुम्हारे पास ये सलाहियत मौजूद है। आप देखते हैं, चादर अगर मौजूद है तो एक इंसान उसको रफली यूज करे तो अपनी मुद्दत मियाद से पहले ही डेप्रिशिएट होकर खत्म हो जाएगी, कोहनगी का शिकार हो जाएगी और बिल आकर खत्म हो जाएगी। लेकिन अगर उसे मेंटेन किया जाए, डिटर्जेंट मौजूद है, उसे धोया जाए, साफ रखा जाए, तो गंदगी हटती जाएगी और वो उजली और साफ नजर आएगी। का बिल्कुल यही मामला इंसान के नफ्स की चादर का भी है। उसके पास इसको फजूर की सलाहियत भी मौजूद है, तकवा की सलाहियत भी मौजूद है। तकवा को एक्टिवेट कराने के लिए परवरदिगार फैसिलिटेट करेगा, फजूर को एक्टिवेट कराने के लिए इबलीस फैसिलिटेट करेगा। फैसला तुम्हारा है कि तुम किसके सिग्नल्स को एक्सेप्ट करते हो, कौन सी सिम डलवाते हो, तुम्हारे पास इख्तियार है। अगर तुम चाहो तो इस कंपनी की सिम भी डलवा सकते हो और तुम चाहो तो उस कंपनी की सिम भी डलवा सकते हो। मशीन के अंदर, डिवाइस के अंदर, तुम्हारे फोन के अंदर इस बात की सलाहियत मौजूद है, वो इसको भी कबूल कर सकती है, उसको भी कबूल कर सकती है। मगर बाद में कौन कौन से वायरस अंदर आएंगे वो तुम्हें भुगतना पड़ेगा। दुरूद भेजिए मोहम्मद व आले मोहम्मद। अब ये इंसान को जिस तरीके से परवरदिगार आलम ने बनाया, उसका नतीजा क्या है कि कभी ये नफ्स नफ्स अम्मारा बनता है, कभी यही नफ्स नफ्स लवामा बनता है, कभी भी यही नफ्स नफ्स मुसव्विला बनता है और कभी यही नफ्स नफ्स मुतमईना होता है। वही नफ्स है जिसके अंदर परवरदिगार आलम ने यह सलाहियत तो रख दी, फिर इसको फजूर भी है, तकवा भी है। तो अब जो डोमिनेंट होगा उसके एतबार से रिजल्ट सामने आते चले जाएंगे। अब जरा गौर फरमाइए बरादरान अजीज, मैं अर्ज करना चाहता हूँ, वो नफ्स वही नफ्स है। ऐसा नहीं है कि इंसान के अंदर परवरदिगार आलम ने चार पांच अलग अलग नफ्स रख दी है, वो एक ही नफ्स है, कैफियत मुख्तलिफ है। उसके अंदर फिर इसको फजूर की सलाहियत मौजूद है तो वो अम्मारा है। अम्मारा अम्र से निकला है, अम्र यानि हुक्म, आमिर यानि हुक्म देने वाला, अम्मारा यानि बहुत ज्यादा हुक्म देने वाला, बहुत ज्यादा कमांड करने वाला है, और अम्मारतुन बिस्सु यानि बुराई का हुक्म देने वाला, इस बुरे काम को अंजाम दे लो बाकी देखी जाएगी। ये होता है, ये इंसान का मामला है। हम आप सब इसका मुशाहिदा करते हैं, फील करते हैं, एहसास करते हैं। ये
پروردگار عالم نے قرآن مجید کے اندر ارشاد فرمایا مَوْبَرْيُو نَفْسِ اِنَّ النَّفْسَ لَأَمَّارَتُمْ بِسُّ إِلَّا مَا رَحِمَا رَبِّي کہ نفس کا تو کام یہ ہے کہ وہ برائی کی طرف اکسائے, برائی کا حکم دے, اِلَّا مَا رَحِمَا رَبِّي مگر وہ کہ جن پر رب کا خاص کرم ہو جائے, خاص رحم ہو, وہ مستثنیات, مگر ان کے علاوہ عام طور پر جو نفس کا معاملہ ہے وہ تو یہی ہے کہ نفس تو اکساتا ہے. آپ ذرا غور فرمائیے گا برادران عزیز کہ نفس کا ان پرنسپل ایک کام کہ وہ برائی کی طرف اکساتا ہے. کیا پھر اسی نفس کے اندر احساس ندامت ہوتا ہے؟ سورہ قیامت لا اقسم بیوم القیامہ ولا اقسم بالنفس اللوامہ, جو تم نے سمجھا ہے وہ غلط, میں قسم کھاتا ہوں قیامت کے دن کی. کون قسم کھا رہا ہے؟ پروردگار. ولا, اور جو تم نے سمجھا وہ غلط, اقسم بالنفس اللوامہ, میں نفس لوامہ کی قسم کھاتا ہوں. یعنی تمہیں قیامت میں کیوں شک ہے؟ چھوٹی موٹی قیامت تو تمہارے اپنے وجود کے اندر ہم نے پہلے ہی رکھ دی ہے. تمہارا سیلف کانشیس, تمہارا ضمیر جو گلٹی فیل کرتا ہے, جو اندر ہی اندر ملامت کرتا ہے, کہ اس کو پروردگار کہتا ہے نفس لوامہ. یہ ملامت کرنے والا نفس برائی کی طرف آمادہ کرتا ہے, مگر اسی کے اندر چونکہ تقویٰ کی صلاحیت بھی موجود ہے تو اندر سے ایک ریمائنڈر کال آتی ہے کہ یو آر ڈوئنگ سم تھنگ رانگ مائی ڈیئر, کچھ غلط ہو رہا ہے, کچھ غلط ہو رہا ہے, کچھ غلط ہو رہا ہے. یہ کال کب تک آتی ہے؟ جب تک اسے خاموش نہ کر دیا جائے. بڑی محنت کرنا پڑتی ہے. یہ بالکل فجر کی نماز کے ریمائنڈر کی طرح سے, یعنی وہ افراد بعرض معذرت کہ جو گھڑی میں الارم سیٹ کرنے کی کوشش ہی نہیں کرتے, بعرض معذرت وہ تو بالکل ہی فارغ ڈاٹ کام ہے, ان کی میں بات نہیں کر رہا, لیکن وہ افراد کہ جنہوں نے الارم تو لگایا مگر الارم لگایا تو وہ بجے گا, ظاہر کہ جو ٹائم آپ نے رکھا تھا اس پر اس نے بجنا تو ہے. وہ بجا اور آپ اٹھ گئے, آنکھ کھلی اور پھر اس کو اسنوز پر ڈال دیا. مقصد کیا ہے؟ مقصد یہ ہے کہ تیرا جگانا ہمیں اچھا نہیں لگا. وہ دس منٹ کے بعد پھر بجنا شروع ہوگا, اگر پھر واپس اس کو اسنوز پر ڈال دیا تو پھر ایک مرتبہ پیغام یہی گیا کہ تیرا جگانا ہمیں اچھا نہیں لگا. دو تین مرتبہ, چار مرتبہ, یہاں تک کہ اس کو بالکل خاموش کر دیا گیا, اب وہ نہیں بولے. جس طریقے سے وہ گھڑی خاموش ہو جاتی ہے, الارم خاموش ہو جاتا ہے, اسی طریقے سے نفس لوامہ بھی کچھ ریمائنڈر دینے کے بعد خاموش ہو جاتا ہے. پروردگار عالم کا نظام یہی ہے کہ اب بہرحال فسق و فجور غالب آ رہا ہے, لیکن اگر دوسری طرف آپ دیکھیں تو وہ نفوس بھی ہوتے ہیں. کچھ تو وہ ہیں جو اِلَّا مَا رَحِمَ رَبِّي کے عنوان سے پہلے ہی سے مستثنی ہیں. ان کی تو معراج یہ ہے کہ وہ اپنے نفس کو بیچ کے مرضی پروردگار خرید لیتے ہیں. ان کی تو ہم بات ہی نہیں کرتے کہ ان کے علاوہ اگر آپ دیکھیں تو پھر ایسے بھی افراد ہوتے ہیں کہ جو نفس لوامہ کی اس کال کو پازیٹیولی رسپونڈ کر کے آہستہ 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 اس منزل کی طرف جانے لگتے ہیں کہ جہاں پر ان کا نفس نفس مطمئنہ بنتا ہے. پھر اس کے اندر ایک ٹرینکولیٹی, ایک سیٹسفیکشن, ایک اطمینان اسٹیبلش ہوتا ہے اور پھر واقعاً پروردگار عالم کی طرف سے یہ سند ملتی ہے. تو سورہ فجر کی آخری آیت کہ یا ایتھا النفس المطمئنہ, اے اطمینان رکھنے والے نفس, ارجعی الی ربک, پلٹ اپنے رب کی بارگاہ میں, راضیت مرضیہ, اس عالم میں کہ تو اپنے رب سے راضی, تیرا رب تجھ سے راضی. فادخلی فی عبادی وادخلی جنہ جنتی, میرے بندگان خاص تیرے مشتاق ہیں, تجھ سے ملاقات کے مشتاق ہیں, آ ان میں شامل ہو جا. میری جنت تیری مشتاق ہے, آ ان میں اس میں داخل ہو جا. آپ نے غور فرمایا برادران عزیز, کربلا کے واقعے میں آپ دیکھتے چلے جائیے, کچھ افراد ہیں جو پہلے سے حسین کے ساتھ, یہ پہلے سے نفس مطمئنہ ہے, یہ حامل نفس مطمئنہ پہلے سے, یعنی ان کا سردار وہ ہمارا امام مظلوم حسین ابن علی, وہ تو ان سب کا سردار ہے. حضرت ابو الفضل عباس پہلے ہی سے نفس مطمئنہ کا مستحق. جناب علی اکبر شبیہ رسول صرف چہرے میں نہیں ہے, کردار کے اعتبار سے. خطاب امام کے اس جملے کے اوپر غور کیجیے، قد برد الیہم غلام اشبہ الناس، کہ پروردگار وہ جا رہا ہے جو سب سے زیادہ شباہت رکھتا تھا صورت میں، سیرت میں، رفتار میں، گفتار میں. صرف چہرہ رسول کے مشابہ نہیں، وجود کے حوالے سے امام حسین علیہ السلام نے انتہائی جامع بات کیا، صورت میں، سیرت میں، رفتار میں، گفتار میں تیرے نبی کی شباہت رکھتا ہے. کن نہ اشتک نہ زیارت نبی کا نظر نہ الا وجہ ہی. جب کبھی ہمارا دل چاہتا کہ ہم تیرے نبی کے چہرے کو دیکھیں تو ہم علی اکبر کو دیکھ لیتے. میں جناب علی اکبر کے مسائل نہیں پڑھ رہا، میں تو آپ کے سامنے کچھ مصادیق ہیں جو پیش کرنا چاہ رہا ہوں، کہ ذرا غور فرمائیے برادران عزیز، کہ یہ تو پہلے سے ہی نفوس وہ ہے کہ جو نفوس مطمئنہ ہے، مگر اسی قافلے کے اندر آپ کو کچھ ایسے افراد بھی نظر آئیں گے کہ جو پہلے نفس امارہ کے ماتحت تھے، آہستہ آہستہ جو نفس لوامہ ہے اس کی کال کو انہوں نے پازیٹیولی رسپونڈ کیا ہے، جس کا نتیجہ یہ نکلا کہ وہ بالآخر نفس مطمئنہ کا مصداق بن گئے. جناب حر اس کی بہت روشن مثال ہے، بہت روشن مثال ہے. جناب زہیر ابن قین اس کی بہت روشن مثال ہے. جناب حر کا واقعہ سب جانتے ہیں، مگر جناب زہیر ابن قین کے حوالے سے انصافاً میں آپ کی خدمت میں عرض کروں، آج سے شاید 25 سال پہلے یا 30 سال پہلے ممکن ہے، میں نے پہلی مرتبہ جب جناب زہیر ابن قین کے حالات پڑے ہل گیا کہ واقعاً اس طریقے سے بھی ٹرانسفارمیشن ہوتا ہے. یعنی جناب حر کا واقعہ ہم سنتے ہیں، جناب زہیر ابن قین کے حوالے سے کم 25-30 سال پہلے جب میں نے پہلی مرتبہ پڑھا تو میرے لیے ایک نئی چیز تھی. اس طریقے سے ٹرانسفارمیشن، اس طریقے سے تبدیلی. کانا یعد عثمانیاً، کہ جناب زہیر ابن قین کو پرو اہل بیت شمار ہی نہیں کیا جاتا تھا، ان کو عثمانی، اس زمانے کی اصطلاحات ہیں کہ جو بنو امیہ کا سپورٹر ہو اس کو کہا جاتا تھا عثمانی، جو آل محمد کا سپورٹر ہو اس کو کہا جاتا تھا علوی، شیعہ بھی کہا جاتا تھا، شیعہ نے علی بھی کہا جاتا تھا، شیعہ نے آل محمد بھی کہا جاتا تھا علوی، یہ بھی اصطلاح تھی. اسی طریقے سے عثمانی، اسی طریقے سے شیعہ نے بنی امیہ، یہ تمام اصطلاحات اس زمانے میں استعمال ہوا کرتے تھے. جو جس کے ساتھ اس کا شیعہ اس کو مانا جاتا تھا. اوور دا پیریڈ آف ٹائم علل اطلاق جب شیعہ کہا جانے لگا تو اس سے مراد مولا کائنات کے شیعہ مراد لیے جانے لگے. وہ بالکل درست ہے، وہ اصطلاح بھی پہلے سے ایگزسٹ کرتی ہے، مگر رفتہ رفتہ یہ خاص ہو گئی اصطلاح آل محمد کے ماننے والوں سے، مگر جو مخالفین تھے ان کو عثمانی کہا جاتا تھا. اور جناب زہیر ابن قین کے حوالے سے ملتا ہے کانا یعد عثمانیاً، کہ انہیں عثمانی شمار کیا جاتا تھا، مگر انہوں نے اپنے آپ کو تبدیل کیا. یہ ہے فیسیلیٹیشن، یہ ہے وہ توفیق کہ جب جوہر اندر موجود ہے تو امام حسین ضائع ہوتے ہوئے نہیں دیکھنا چاہتے. جس موقع پر امام روانہ ہوئے مدینہ سے مکہ، مکہ میں چند مہینے قیام کے بعد مکہ سے عازم سفر ہوئے، آپ جانتے ہیں کہ حج کو عمرے سے تبدیل کیا، جناب زہیر ابن قین اس موقع پر کہاں تھے؟ مکہ میں، اسی جگہ پر تھے، مکہ میں تھے. حج مکمل کیا ہے جناب زہیر ابن قین نے، چند ہی دنوں کا تو فرق آیا، امام حسین علیہ السلام کے لیے تو تھریٹ ہے. اور امام کہہ چکے ہیں کہ میں پسند نہیں کرتا کہ میرا خون حرم کی حدود میں بہایا جائے، حرم کی حدود سے ایک بالش باہر اگر میرا خون بہایا جائے گا مجھے یہ زیادہ پسند ہے. میں یہ کہوں گا کہ مولا آپ کو تو پروردگار نے وہ شرف دینا تھا کہ جس کے بعد آپ کا جائے مدفن خود حرم قرار پائے. حسین آئے حرم سے باہر، زہیر ابن قین نے حج مکمل کیا، امام کا سفر شروع ہوا 8 ذی الحجہ کو، حج کا بھی آغاز ہوتا ہے 8 ذی الحجہ کو، 8, 9, 10, 11, 12 میکسیمم 13، عام طور پر 13 ذی الحجہ تک حج کے مراسم مکمل ہو جایا کرتے ہیں. آج بھی اس زمانے میں تو لازم تقریباً ہو جایا کرتے تھے. جناب زہیر ابن قین کا چھوٹا قافلہ ہے، امام حسین کا قافلہ نسبتاً بڑا ہے. जब बड़ा काफिला मूव करेगा उसको टाइम ज़्यादा लगेगा, छोटा काफिला मूव करेगा ज़ाहिर है कि उसकी मूवमेंट फ्रीक्वेंट होगी, ज़ाहिर है कि ये सफ़र तूला नहीं। जनाब ज़ुहैर इब्न कैन भी कूफा में रहते हैं और कूफा ही की तरफ वो जाना चाहते हैं। रास्ते में वो मंजिलें आती हैं कि जहाँ पर काफिले पड़ाव डाला करते हैं। जनाब ज़ुहैर इब्न कैन को मालूम है, बहुत अच्छी तरीके से पता है कि हुसैन इब्न अली ने बैत से इनकार किया, यजीद ने बैत का मुतालबा किया है, एक जंग है जो होने जा रही है। और जनाब ज़ुहैर इब्न कैन इस जंग की हद तक फैसला किए बैठे हैं किस चीज़ का, कि ना यजीद के साथ ना हुसैन के साथ। माजी में वो प्रो अहले बैत नहीं थे, प्रो बनु उमैया थे, मगर इस जंग की हद तक उन्होंने फैसला किया कि ना मुझे इस तरफ जाना है ना मुझे उस तरफ जाना है, मैं न्यूट्रल हूँ। फैसला उन्होंने ये किया कि जहां इमाम हुसैन ने पड़ाव डाला होगा वहां पर मैं पड़ाव नहीं डालूंगा, कि ऐसा ना हो कि हुसैन मुलाकात के लिए बुलाएं और मुझे जाना पड़ जाए। अवॉइड कर रहे थे कि इमाम हुसैन अलैहिस्सलाम को फेस ना करना पड़े। कहीं पर भी पड़ाव डालने की बात आती तो पूछते कि यहाँ पर हुसैन इब्न अली ने तो पड़ाव नहीं डाला, अगर पता चले कि डाला है तो कहते थे कि हम यहाँ पर मंजिल नहीं करेंगे, हम आगे बढ़ेंगे, अगली किसी जगह पर जाकर पड़ाव डालेंगे। एक मौका ऐसा आ गया दरमियान में कि अगर यहाँ पर पड़ाव ना डालें तो अगली मंजिल बहुत दूर है, इसके अलावा कोई इम्कान नहीं है कि यहीं पर पड़ाव डाला जाए। उन्होंने पहला सवाल यही किया, मुझे तो ये बताओ कि यहाँ पर हुसैन इब्न अली ने अपने काफिले के साथ पड़ाव तो नहीं डाला, क्योंकि हुसैन इब्न अली ने तो यहीं पर पड़ाव डाला है, या फिर हम यहाँ पर पड़ाव नहीं डाल सकते, लेकिन अगली मंजिल तो बहुत दूर है, मजबूरी गुंजाइश नहीं है, साथ हमारे खवातीन भी हैं, बहुत फासला बढ़ जाएगा, इम्कान नहीं है, मजबूर होकर वहाँ पर पड़ाव डालना पड़ा। ये है इंतज़ाम परवरदिगार, ये है इंतज़ाम कुदरत, जो फैसिलिटेट करने के लिए, जो तौफीक के लिए मैंने लफ्ज़ इस्तेमाल किया था कि परवरदिगार का एक निज़ाम के जिसके तहत खुदा ये चाहता है कि जिसके अंदर वो जौहर मौजूद है वो ज़ाया ना हो जाए, पड़ाव डाल दिया। और कुछ देर के बाद जब वो लोग सेटल हो गए और खाना खाने के लिए दस्तरखान बिछा दिया गया, निवाला हाथ में था, तो वो खैमा के जिसमें वो लोग बैठे हुए थे, जनाब ज़ुहैर इब्न कैन उनकी ज़ौजा तशरीफ़ फरमा थी, वाकई बीवी ऐसी होनी चाहिए। जनाब ज़ुहैर इब्न कैन के राह रास पर आने में, सिरात मुस्तकीम पर आने में, करबला के शहदा में शामिल होने में उनसे ज़्यादा उनकी ज़ौजा का किरदार। ये लोग खाना खा रहे थे, हाथ में निवाला था, और खेमे के पर्दे के पास आकर जो दस्तूर था उसके मुताबिक दक्कुल बाप किया किसी ने। जनाब ज़ुहैर इब्न कैन सवाल करते हैं कौन, जवाब मिलता है कि मुझे हुसैन इब्न अली ने एक पैगाम देकर भेजा है। अल्फाज ये हैं कि ज़ुहैर इब्न कैन के हाथ में जो निवाला था वो गिर गया, यही वो चीज़ थी कि जिसको मैं अवॉइड करना चाह रहा था, यही वो चीज़ थी कि जिसको मैं फेस नहीं करना चाह रहा था। वो पैगाम आ गया, कोई जवाब नहीं दिया, काफ़ी देर तक सोचते रहे। वो जो पैगंबर था उसने कहा कि मेरे लिए कोई जवाब है कि मैं जाकर हुसैन इब्न अली को पैगाम दूँ तुम्हारी तरफ से, तो ज़ुहैर इब्न कैन कहते हैं कि नहीं मैं सोच रहा हूँ। और इस दौरान जनाब ज़ुहैर की ज़ौजा कहती हैं कि फरजंदे रसूल तुम्हें बुला रहे हैं, कम अज़ कम जाकर सुनो तो सही कि वो क्या कहना चाहते हैं। जनाब ज़ुहैर की ज़ौजा के इस एक जुमले ने ज़ुहैर में इनकलाब पैदा कर दिया, कहा कि हाँ बेशक मुझे जाना चाहिए, तो फरजंद रसूल ने मुझे बुलाया है तो मुझे जाना चाहिए। फैसला जनाब ज़ुहैर ने खुद किया, मजबूर नहीं किया गया उन्हें, फैसला उन्होंने खुद किया, मनशा फलयुमिन। और अब जनाब ज़ुहैर गए और जब पलट कर वापस आए तो ज़ुहैर वो ज़ुहैर नहीं थे, तब्दील हो चुके थे। आकर उन्होंने अपने साथियों को मुखातब किया और ये कहा कि मैंने तो फैसला कर लिया है कि मैं फर्जंद रसूल के साथ जाकर शहादत को कबूल करूँगा, तुम में से जो मेरे साथ चलना चाहे वो चले, वरना उसका रास्ता अलग मेरा रास्ता अलग। अजीब बात यह है कि बरादरान अजीज़ कम से कम मुझे नहीं मिला कोई तफसील मिले कि इमाम हुसैन की क्या गुफ्तगू हुई, कुछ इशारे हैं मगर कोई तफसील नहीं है कि इमाम हुसैन ने क्या कहा, सिर्फ इतना है कि जब वो वापस आए तो तब्दील हो चुके, कुछ ऐसा कहा हुसैन इब्न अली ने कि जिसकी वजह से जनाब ज़ुहैर बिल्कुल तब्दील हो गए। और एक जुमला तो और भी उन्होंने बहुत अजीब कहा,
वो कहने लगे कि अरे मैंने तो ये भी नहीं पहचाना कि हुसैन इब्न अली ने मुझे कितना बड़ा शरफ दे दिया। वो पैगाम लेकर जो आया था वो कोई और नहीं था, शबी रसूल अली अकबर थे। हुसैन ने मेरी इज्जत में इतना इजाफा किया। ये उस आयत की एक और तफसीर है, वतु इज्जु मन तशा वतु जिल्लु मन तशा। ऐसी जौजा का होना, शबीए पैगंबर का पैगंबर बनकर आना, जनाब जुहैर इब्न कैन का इमाम हुसैन के पास जाना, बिल आखिर शहीद हो जाना। दुनिया भी एतबार से अगर आप देखें तो सर कट गया, सर तन से जुदा हो गया। मगर आप जनाब जुहैर से पूछें तो अब वो इतनी मारिफत रखते हैं, वो कहते हैं कि हुसैन ने मुझे इतनी इज्जत दे दी, मुझे बुलाने के लिए किसी गुलाम को भी भेजा जा सकता था, मगर मुझे बुलाने के लिए भेजा तो किसको भेजा, शबीह पैगंबर को भेजा, अली अकबर को भेजा। ये अजीब है बरादरान अज़ीज़ वाक़िया। यही कर दिया आप जनाब हुर का देखें, ये जनाब हुर नहीं मिलता कि उनके दिल की क्या कैफियत है उसकी कोई तफसील नहीं, सिर्फ इतना है कि अंदर ही अंदर कुछ ना कुछ एक इनकलाब बरपा हो रहा था। अल्लामा अज़हर हसन ज़ैदी साहब तो सराहत के साथ कहते हैं कि बाद अफराद ने जनाब हुर से ये कहा भी कि अगर हुर तुम वहाँ जाने का सोच रहे हो तो याद रखना यहाँ वाले भी तुम्हें कबूल नहीं करेंगे, वहाँ वाले भी तुम्हें कबूल नहीं करेंगे, तुम इतने बड़े मुजरिम हो। मगर जनाब हुर उनके दिल की कैफियत को कौन बयान कर सकता, अंदाज़ा होता वो सोच रहे होंगे कि हुसैन कौन है, करीम इब्ने करीम। हुसैन करीम इब्ने करीम, मुझे कोशिश तो करनी चाहिए। والذين جاهدوا فينا لنهدينهم سبلنا, जो हमारी राह में कोशिश करता है फिर हम उसे गिरने नहीं देते। परवरदिगार आलम ने अपने वादे को वहां पर भी पूरा किया। नफ नफ से लवामा मलामत कर रहा है कि हुर गलत किया, हुर ने नफ से लवामा की उस कॉल को पॉजिटिवली रिस्पॉन्ड किया, कहते हाँ मैं इस मौके पर फिर इसको फजूल को गालिब नहीं आने दूंगा, मैं अपने आप को जन्नत और जहन्नम के दरमियान पाता हूँ, वला सब्र अलन्नार, मैं जहन्नम की आग पर सब्र नहीं कर सकता। वो आए इमाम हुसैन के पास और इमाम हुसैन के पास आकर गोया अपने आप को बस इमाम के कदमों में गिरा दिया। फर्जंद रसूल, कायनात का सबसे बड़ा गुनहगार आपकी बारगाह में हाजिर है, क्या मेरी तौबा कबूल हो सकती है? हुसैन किसका वारिस है? रहमतुल आलमीन, जिसके लिए पैगंबर कह रहे हैं वो अना मिनल हुसैन, सिर्फ हुसैन मुझसे नहीं मैं भी हुसैन से हूँ। तो रहमतुल आलमीन ही की झलक हुसैन के किरदार में नजर आनी चाहिए। हुसैन सीने से लगा, कहते मैंने भी तुझे माफ किया, मेरे खुदा ने भी तुझे माफ किया। अजीजन कभी गौर कीजिएगा, कोई है जो इतने इत्मीनान के साथ खुदा की तरफ से जिम्मेदारी ले सके, जिम्मा उठा सके और कहे कि मैंने तो माफ किया मेरे खुदा ने भी तुझे माफ किया। ज्यादा से ज्यादा मुझे कहे कि मैं दुआ करूंगा कि खुदा तुझे माफ करे, ना मैंने भी तुझे माफ किया मेरे खुदा ने भी तुझे माफ किया। और फिर उसके बाद इमाम जो जुमला कहते हैं कि अंत कमा सम्मत का उम्मुका या हुर, ए हुर तू तो वैसा साबित हुआ जैसा तेरी माँ ने तेरा नाम रखा। हुर यानी आजाद, यानी कल तक तू सिर्फ नाम का आजाद था, आज वाकई तू इसमें बामुसम्मा बन गया, आज तू वाकई आज़ाद, आज तू यजीद की कैद से आज़ाद हो गया, इब्ने ज़ियाद की गुलामी से आज़ाद हो गया, उमर साद की गुलामी से आज़ाद हो गया। अंत का मसम्मत का उम्मों का या हो, तू वैसा ही साबित हुआ जैसा तेरी माँ ने तेरा नाम रखा। ये दो मरतबा इमाम हुसैन ने जुमला कहा, जब हुर आए हैं तब भी ये जुमला कहा, जब हुर के लाशे पर हुसैन गए तब भी ये जुमला कहा। अब मैं आपसे अर्ज करता हूँ, ये सिलसिला यहाँ पर रुक गया ना? कूफा में भी आपको ये सिलसिला आगे बढ़ते हुआ नजर आएगा और शाम में भी आपको ये सिलसिला आगे बढ़ता हुआ नजर आएगा। कल मैंने आपकी खिदमत में अर्ज किया, दमिश्क में जब ये काफिला दाखिल हुआ उसी मौके पर, जब कैफियत ये अजियत इतनी ज्यादा है, हथकड़ियां हैं, बेड़ियां हैं, सब कुछ है, मगर क्या सैयद सज्जाद अपने कार्य इमामत से काफिल है? नऊज़ु बिल्लाह मिन ज़ालिक। क्या उसी मौके पर आप ये नहीं सुनते? क्या मक्तल की किताबें, बिहारुल अनवार, दीगर किताबें ये गवाही नहीं देती कि वहां पर एक बूढ़ा शख्स आया और आकर सैयद सज्जाद को टॉन्ट कर रहा है? वो क्या कहता है? खुदा का शुक्र है कि जिसने तुमको जलील किया। सैयद सज्जाद भी जानते हैं कि इस बेचारे को हकीकत का कुछ नहीं पता, ये जाहिल है, ये जहालत की वजह से ये बातें कह रहा है। तो सैयद सज्जाद क्या कहते हैं, या शेख फकरात अल-कुरान, इस वक्त आंसू नहीं है, गम है सीने में, अजियत है, बीबियां तो उसी तरह से साथ में, मगर जरा आप इस मुकालमे को देखिए और इस मुकालमे में सैयद सज्जाद के नफ्स की तमानियत को महसूस करें कि किस तरीके से नुमाइंदगी ये परवरदिगार का हक अदा किया है। वो क्या कह रहा है, अल्लाह का शुक्र है कि उसने तुम्हें जलील किया और अमीर को कामयाबी अदा की। सैयद सज्जाद क्या कहते हैं, या शेख अफकरात अल-कुरान, ए शेख क्या तूने कुरान पढ़ा है? उसने कहा कि हाँ मैंने तो कुरान पढ़ा, मैं कुरान का हाफिज हूँ, मगर तुम ये बात क्यों पूछ रहे हो? वो तवक्को ही नहीं कर रहा था कि ये कैदी कुरान की बात भी कर सकता है, वो नहीं पहचानता, वो समझ रहे तुर्क और दैलम के कैदी हैं, उनको क्या मालूम कि ये गुलाम नहीं है, ये आले मोहम्मद है, ये वो है कि जिनके घर में कुरान नाजिल हुआ। सही ने सज्जाद कहते हैं, या शेख अफकरात अल-कुरान, ऐ शेख मुझे सिर्फ इतना बता, कुरान तूने पढ़ा है? कहा कि बिल्कुल कुरान पढ़ा, तुम क्यों पूछ रहे हो? कि ये आयत पढ़ी है, कुल ला असअलुकुम अलैहि अजरन इल्ला अल-मवद्दत फिल कुर्बा, यह भी कह दीजिए कि मैं कोई तकाजा नहीं करता, इन तमाम जहमतों की बस बस कराबतदारों से मवद्दत का तुमसे सवाल करता हूँ, ये अजर रिसालत तुमसे चाहता हूँ। कहा कि हाँ बिल्कुल, ये आयत तो मैंने पढ़ी, मगर तुम ये क्यों पूछ रहे हो, मगर तुम ये क्यों पूछ रहे हो? ऐ शेख, जिन कराबतदारों का इस आयत में तस्करा हुआ है वो हम हैं। वो बूढ़ा हैरत से सैयद सज्जाद को देखता है और कहता है, ये तुम्हारे बारे में? हाँ ये हमारे बारे में। अच्छा शेख ये बताओ कि क्या तुमने ये आयत पढ़ी है, इन्नमा युरीदुल्लाहु लियुज़हिबा अनकुम रिज़्ज़ा अहलल बैत, आयत थी? कहा कि हाँ हाँ ये आयत मैंने पढ़ी है, मगर तुम क्यों पूछ रहे हो? कहे शेख, जिनकी तहारत का जिम्मा खुदा ने लिया है वो अहले बैत हम हैं। बूढ़ा कहता है, तुम हो? कहा कि हाँ वो अहले बैत हम हैं। ऐ शेख, क्या तूने ये आयत पढ़ी है, वालमु अन्नमा गनिमतुम मिन शैइन, दसवें पारे की पहली आयत सूरह अनफाल की, जान लो जो तुम्हारे पास बच जाए उसका पांचवा हिस्सा निकालना है, फअन्ना लिल्लाहि खुमसहु वलिर्रसूल वलिज़ुल क़ुरबा, अल्लाह के लिए, रसूल के लिए, कराबतदारों के लिए। कहा कि हाँ ये आयत भी मैंने पढ़ी है, मगर तुम क्यों पूछ रहे हो? कहा वो कराबतदार जिनका यहाँ पर जिक्र आया है वो भी हम हैं। तुम हो? कहा हाँ हम हैं। अजीजान आप गौर कीजिएगा, उसने दलील भी नहीं मांगी है कि तुम्हारे पास दलील क्या है। वो एक्सपेक्ट ही नहीं कर रहा था कि ये शख्स जो कैदी बनकर मेरे सामने खड़ा है, जिसको मैं गुलाम समझ रहा हूं, ये कुरान की बात करेगा, कुरान की आयतें पढ़ेगा। उसकी तवक्कुआत में दूर दूर तक कहीं ये चीज शामिल नहीं थी कि ये कुरान की आयतों को इस्तदलाल की मंजिल पर पेश करेगा। वो कहता है कि एक मर्तबा खुदा की कसम खाकर कहो कि तुम्हारे बारे में ये आयत नाज़िल हुई। सैयद सज्जाद कहते हैं, हम खुदा की कसम खाकर कहते हैं कि ये आयतें हमारे बारे में नाज़िल हुई। वो शख्स अपना अमामा उतर कर फेंक देता है और वो कहता है, परवरदिगार मैं अहले बैत के दुश्मनों से दुश्मनी का ऐलान करता हूँ, मैं अहले बैत से मोहब्बत का इजहार करता हूँ, मैं तेरी पनाह में आता हूँ इस बात से कि मैं अहले बैत से बेजारी का ऐलान करूँ। और फिर वो आकर सैयद सज्जाद से क्या कह रहा है, ए फरजंदे रसूल, क्या इस हकीर की तौबा कबूल हो सकती है? कमाल है, कमाल है, वो नफ्से हमारा लवामा बनता है, लवामा से नफ्से मुतमईना बनता है। ये बाप जनाब ज़ुहैर इब्न क़ैन पर बंद नहीं हुआ, ये जनाब हूर पर ख़त्म नहीं हुआ, ये सिलसिला आगे बढ़ रहा है, कार्य इमामत जारी और सारी है। और वो शख्स जब ये कहता है कि ऐ फरजंद रसूल, क्या मेरी तौबा कबूल हो सकती है, हुसैन का वारिस सैयद सज्जाद वही जवाब देता है, बेशक तुम्हारी तौबा कबूल हो सकती है। वो परवरदिगार आलम की बारगाह में तौबा करता है, यजीद से बराअत का ऐलान करता है, कत्ल कर दिया जाता है। ये दमिश्क के अंदर तब्दीलियां हैं, ये तहव्वुल है, ये तबद्दुल है, ये जो दमिश्क के अंदर उसी वक्त पैदा होना शुरू हो गया था जब ये लुटा हुआ काफिला आया है। कुछ अफराद आंसू बहा रहे हैं, कुछ अफराद गालियां दे रहे हैं, गालियां देने वालों में कुछ अफराद तब्दील हो रहे हैं, तौबा कर रहे हैं। फिर आप उसको कैसे भूल सकते हैं कि जो दरबार यजीद के अंदर, मैं कैसे हंस कर जनाब सकीना की तरफ इशारा करके कहता, सादात मुझे माफ करें लेकिन वाकई कितने सख्त जुमले हैं। ए अमीर امیر ہب لی ہذہ الجاریہ، اے امیر یہ لڑکی مجھے بخش دے، میں اس کو کنیز بنانا چاہتا ہوں۔ نعوذ باللہ من ذالک، معاذ اللہ۔ جس موقع پر اس شخص نے یہ گستاخی سے بھرپور جملہ کہا، جناب سکینہ کی کیا کیفیت، وہ آئیں جناب زینب سے لپٹ گئے، پھوپھی اماں اسیر تو ہو گئے، اب کنیز بھی بنائے جائیں گے۔ اس موقع پر جناب زینب دلاسہ دیتی ہے، نہیں میری بیٹی، کوئی تجھے کنیز نہیں بنا سکتا، کسی کے یہ مجال نہیں ہے۔ اس موقع پر وہ شخص پھر کہتا ہے، کہ امیر میں نے کچھ کہا۔ یزید اس موقع پر اتنا بیک فٹ پر جا چکا تھا، وہ کہتا ہے خاموش ہو جا، خاموش ہو جا۔ جب اس موقع پر گفتگو آگے بڑھی، وہ کہتا ہے کہ مجھے کیوں یہ بچی بخشتا کیوں نہیں ہے، میں اس کو کنیز بنانا چاہتا ہوں۔ اور جناب زینب یہ کہتی ہے تو یہ کر ہی نہیں سکتا۔ یزید کہتا ہے کہ میں چاہوں تو یہ کام کر سکتا ہوں۔ جناب زینب کہتی ہے یہ جو ظاہری اسلام کی نقاب تیرے چہرے پر ہے، یہ بھی ختم ہو جائے گی، یہ یاد رکھنا، اگر اس کام کو تم نے انجام دیا۔ وہ شخص یہ جملہ سنتا ہے، کہتا ہے کہ یہ ہے کون جو اس طرح سے بات کر رہا ہے، وہ جو تھوڑی دیر پہلے گستاخی کر رہا تھا، وہ یہ کہتا ہے یہ کون ہے، اور ان کا تعارف کروایا جاتا ہے کہ یہ علی اور زہرا کی بیٹی ہے، یہ اہل بیت کے گھرانے کی خواتین، یہ خانوادہ ہے اہل محمد۔ جب وہ یہ سنتا ہے اور اسے اطمینان ہو جاتا ہے کہ یہ اہل بیت کی خواتین ہیں، وہ اپنا چہرہ پیٹ لیتا ہے، وہ کہتا ہے یزید میں تو سمجھ رہا تھا کہ غلام لائے گئے ہیں، کنیزے لائے گئے، مجھے نہیں معلوم تھا کہ آل محمد کے گھرانے کی خواتین کو اس طرح سے اسیر کر کے لایا گیا۔ عجیب ہے عزیزان محترم، اس کے بعد بعض روایتوں کے اندر یہ تک ملتا ہے کہ اس نے بھی اعلان بغاوت کیا اور اس کو بھی قتل کر دیا گیا۔ یہ کتنے نفس ہیں، یہ کتنے نفوس ہیں کہ جو امارہ سے لوامہ بن رہے ہیں، جو لوامہ سے نفس مطمئنہ بن رہے ہیں، جو قربانی دینے کے لیے بھی آمادہ اور تیار ہو گئے، اس کے بعد یزید مجبور ہوا ہے آل محمد کو رہا کرنے کے لیے۔ یہ اتنی آسانی سے نہیں ہوا، جہاں بات پرسوں تک پہنچی تھی وہاں تک میں اب پہنچا۔ وہ مکان خالی کروایا گیا، دو سر پڑے ہوئے تھے، جناب زینب حسین کا ماتم کر رہی ہیں، ان بچوں کا ماتم نہیں کر رہی ہیں۔ اور اس موقع پر، جب شام کی عورتوں نے سوال کیا، بیویوں کے ان بچوں کی ماں زندہ نہیں، یہ شام کی عورتیں بھی وہ ہیں کہ جن کے نفوس ملامت کرتے تھے، اب وہ تعزیت کے لیے آئی ہیں، عزاداری میں شرکت کے لیے آئی ہیں، اے بیویوں کے ان بچوں کی ماں زندہ نہیں۔ جناب زینب کہتی ہے ارے یہ میرے لگتے جگر ہیں، یہ میرے دل کے ٹکڑے ہیں، یہ میرے بیٹے ہیں، کبھی بھی پھر ان کا ماتم کیوں نہیں کرتے؟ انہوں نے محمد کو میں نے اپنے بھائی پر صدقہ کر دیا، پہلے اپنے ماں جائے گا تو ماتم کر دوں، پھر ان بچوں کا بھی ماتم کر دوں۔ سات دن تک بعض روایت کے مطابق اس مکان میں عزاداری ہوتی ہے۔ ہمارا سلام ہو جناب زینب پر کہ جنہوں نے ظالم کے شہر میں مظلوم کی عزاداری کی، جنہوں نے قاتل کے شہر میں مقتول کی عزاداری برپا کی، اور پھر اس کے بعد جب اماریاں آمادہ ہو گئیں، تیار ہو گئیں، اور سید سجاد نے کہا کہ پھوپھی اماں اماریاں آمادہ ہیں، چلیے، سفر کا وقت آ گیا، رخصت کا وقت آ گیا، جناب زینب باہر آئیں۔ اماریاں کیا ہیں؟ مخملی ریشم کی اماریاں ہیں، پردے ڈلے ہوئے ہیں، ریشمی علم ہیں۔ جناب زینب نے یہ منظر دیکھا اور واپس اسی مکان کے اندر چلی۔ سید سجاد پوچھنے کو بھی اماں کوئی خاص وجہ، کوئی خاص سبب؟ کہا بیٹا اب زینب مخملی محملوں میں بیٹھنے کے قابل نہیں رہے، یہ ریشمی پردے اب ہمارے حالات کے ساتھ سازگار کہاں ہیں، اب تو سیاہ پردے ہونے چاہیے، سیاہ اماریاں ہونی چاہیے، غم کی علامت ہو، سوگ کی علامت ہو۔ پردے تبدیل کیے گئے، علم کے رنگ تبدیل کیے گئے، اماریوں کے رنگ تبدیل کیے گئے، سیاہ اماریاں ہیں، سیاہ محملیں ہیں، سیاہ علم ہیں، بیویاں سوار ہوئیں، اور اب سید سجاد پوچھتے ہیں پھوپھی اماں روانہ ہوں، اس شہر کو الوداع کہہ دیں؟ کہا کہ ہاں بیٹا اس شہر سے الوداع تو ہوں گے، مگر ایک کام ابھی باقی ہے۔ کہا پھوپھی اماں کون سا کام؟ کہا بیٹا ذرا زندان شام سے تو چلو، شہر کو الوداع بعد میں کہیں گے، پہلے ایک ہماری امانت وہاں پر موجود ہے، اسے الوداع کہہ دیں۔ اس مکان سے زندان شام کا فاصلہ ہی کتنا تھا، آہستہ آہستہ یہ قافلہ زندان شام پہنچا۔
جب وہاں پر پہنچے تو جناب زینب نیچے تشریف لائیں, سید سجاد اترے, شام کی عورتیں بھی ساتھ ساتھ ہیں. میرا دل کہتا ہے کہ ام رباب بھی ساتھ ساتھ ہوں گی. اور آہستہ آہستہ اس زندان کے اندر داخل ہوئے. اب سید سجاد دائیں بائیں دیکھ رہے ہیں تو انہی فضاؤں میں وہ یادیں بھی تو موجود ہیں. یاد تو آ رہا ہوگا کہ یہیں پر میری بہن مجھ سے پوچھا کرتی کہ بھیا یہ شام کو پرندے کہاں جا رہے ہیں, اور میں بتایا کرتا تھا کہ اے سکینہ شام کا وقت ہو گیا, پرندے اپنے گھروں کو اپنے گھونسلوں کو جا رہے ہیں. اور میری بہن مجھ سے پوچھا کرتی تھی کہ وہ وقت کب آئے گا کہ جب ہم اپنے گھروں کو جائیں گے. میں اس بچی کو جواب بھی دیتا تو کیا جواب دیتا کہ اے سکینہ سب کو تو جانا نصیب ہوگا مگر تجھے جانا نصیب نہیں ہوگا. اور اب جانے کا وقت آ گیا اور زندان پہنچے ہیں, الوداعی زیارت کے لیے پہنچے ہیں. جب قبر سکینہ نظر آئی, یہ سارے خیالات ذہن سید سجاد کے اندر آ رہے ہیں. قبر سکینہ پر جناب زینب بھی پہنچی, سید سجاد بھی پہنچے. اور اب جناب سکینہ کو مخاطب کر کے جو جملے سید سجاد نے کہے, اسے عشق کی زبان کے سوا کوئی دوسرا نام دیا ہی نہیں جا سکتا. سید سجاد کہتے ہیں, اے میری جان سکینہ, اے میری بہن سکینہ, اے میری لاڈلی سکینہ, کربلا سے کوفہ اور کوفہ سے شام تک تم نے بڑے تماشے کھائے, تجھے تازیانے مارے گئے, تجھے پیدل چلایا گیا. اے سکینہ تیری تمنا ہوگی, میری بھی بڑی خواہش تھی کہ میں تجھے گود میں اٹھا لیتا, مگر تجھے معلوم ہے نا کہ بھائی کتنا مجبور تھا, بھائی کے ہاتھوں میں ہتھکڑیاں تھیں, بھائی کے لیے گنجائش نہیں تھی کہ تجھے گود میں اٹھا سکے. مگر سکینہ اس وقت میرے ہاتھ کھلے ہیں, اب ان ہاتھوں میں زنجیریں نہیں ہیں. اے سکینہ چاہو تو اب میں تجھے گود میں اٹھا سکتا ہوں. سید سجاد کہتے جا رہے ہیں, روتے جا رہے ہیں, ہچکی بن گئی. اور ایسے میں جناب زینب مخاطب کر کے کہتی ہے, اے سکینہ پھوپھی تجھ سے شرمندہ ہے, اے سکینہ پھوپھی تجھ سے شرمندہ ہے, تجھے کربلا سے شام لے کر تو آئی مگر شام میں تجھے تنہا چھوڑ کر جا رہی ہے. پھوپھی تجھ سے شرمندہ ہے, مگر اے سکینہ پریشان مت ہونا, پھوپھی تجھ سے وعدہ کرتی ہے کہ اپنی بچی کو یہاں پر ہمیشہ تنہا نہیں رہنے دے گی. زینب اسی دمشق میں اسی شام میں واپس آئے گی اور چند دنوں کے لیے نہیں آئے گی. اے بیٹی یہ تیری قبر ہے, کچھ فاصلے پر زینب کی قبر ہوگی. قیامت تک پھوپھی اپنی بھتیجی کے ساتھ رہے گی. اور اب جب رخصت ہونا چاہتے تھے تو شام کی عورتوں نے ہاتھ جوڑ لیا اور کہا, اے شہزادی ہمارے لیے کوئی حکم؟ تو جناب زینب کہتی ہیں, اے بیویوں بس اتنا یاد رکھنا, بچوں کا ایک مزاج ہوتا ہے, رات کو اندھیرے میں چونک جاتے ہیں, گھبرا جاتے ہیں. یہ بچی بھی مستثنا نہیں تھی, یہ بھی اندھیرے سے ڈر جایا کرتی تھی, یہ چونک جایا کرتی تھی. اے بیویوں اگر ہو سکے تو اتنا ایک کام کرنا, کبھی کبھی یہاں پر آتے رہنا اور رات کے اندھیرے میں ایک دیا روشن کر دینا, شاید سکینہ کو سن لے. اللہ ولانۃ علی القوم الظالمین وسیعلم الذین ظلموا ایام قلب ینقلبون. بارِ الٰہ اس قلیل توسل کو قبول فرما, ہمارے آنسوؤں کو جناب سیدہ کے رومال میں جگہ عطا فرما. اے پروردگار بانیان مجلس, حاضرین مجلس کی دعاؤں کو مستجاب فرما, بیماروں کو شفا عطا فرما. خصوصیت کے ساتھ حضرت علامہ طالب جوہری صاحب پہ بہت علیل ہیں. اے پروردگار بیمار کربلا کا صدقہ انہیں شفا کاملہ اور عاجلہ نصیب فرما. جو بے روزگار ہیں انہیں عزت کی روزی عطا فرما, جو برسر روزگار ہیں ان کے رزق میں برکت عطا فرما, جو بے اولاد ہیں اولاد صالح عطا فرما, تو صاحبان اولاد ہیں اولاد کی صحیح تربیت کی توفیق عطا فرما. اے مالک جو اپنے اولاد کے رشتوں کے لیے پریشان ہیں ان کی اولاد کو بہترین رشتے عطا فرما. اے پروردگار تجھے واسطہ محمد وال محمد کا, جن گھرانوں میں ناراضی ہے ناچاکی ہے, علی اور زہرا کے مقدس گھرانے کا واسطہ, ان گھروں کی ناراضی کو الفت اور محبت سے تبدیل فرما. اے مالک تجھے واسطہ محمد وال محمد کا, آل محمد کے ماننے والے چاہنے والے جہاں کہیں بھی ہیں ان کی جان مال عزت و آبرو کی حفاظت کرنا. جو حج و زیارات کے متمنی ہیں انہیں حج و زیارات کے شرف سے مشرف فرما. اے پروردگار تجھے واسطہ محمد والے محمد کا, وطن عزیز پاکستان کو استحکام عطا فرما, وطن عزیز کو ہر قسم کی داخلی خارجی پریشانیوں سے محفوظ فرما. تمام علماء کرام مراجع نظام مقام معظم رہبری اور انقلاب اسلامی کی حفاظت فرما, اس انقلاب کو زمانے کے امام کے انقلاب سے متصل فرما, حضرت کے ظہور میں تعجیل فرما, ہمیں ان کے اعوان و انصار میں شمار فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم.